यो रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। नेपालमा हिजो कोरोना भाइरसबाट थप 4,524 जना संक्रमित भएका छन्। 14,672 नमूनाको पीसीआर विधिबाट परीक्षण गरिँदा 4,364 जना र 1,009 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिँदा 160 जना गरी जम्मा 4,524 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै हिजो देशभर कोरोना संक्रमणबाट 18 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 26,225 जना सक्रिय संक्रमित रहेका छन्। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोविड 19 को संक्रमण तीव्र रूपमा फैलिरहेकाले अस्पतालहरूमा अक्सिजन भेन्टिलेटर सहित आईसीयू लगायतको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले तीनवटै तहका सरकारको सक्रियतामा आइसोलेशन क्वारेन्टाइनको व्यवस्थापन गर्न नेपालगंज वीरगंज भैरवा लगायतका भारतसँग सीमा जोड़िएका शहरहरू र कोविड 19 बढ़ी प्रभावित ठाउँमा दक्ष स्वास्थ्यकर्मी चाँडो पठाउन सहज रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन र बिरामी कुरुवालाई स्वास्थ्य सामग्रीको व्यवस्था गर्न निर्देशन दिएको हो। त्यसै गरी बैठकले संक्रमितको उपचारमा खटिएका डाक्टर नर्स लगायतका सबै स्वास्थ्यकर्मीहरूलाई आवश्यक सुरक्षा सामग्री र जोखिम भत्ता तुरन्त उपलब्ध गराउन निर्देशन दिएको छ। पीसीआर परीक्षण सहज बनाउनुका साथै चाँडै नतिजाको जानकारी गराउने व्यवस्था मिलाउन पनि संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि बहानामा पीसीआर परीक्षणको शुल्क सरकारले तोकेभन्दा बढ़ी नलिन प्रयोगशाला निर्देशन दिएको छ। केही प्रयोगशालाहरूले संक्रमण रोकथामको नाममा थप शुल्क लिएको गुनासो आएपछि मन्त्रालयले तोकिएको शुल्क भन्दा बढ़ी नलिन सूचना जारी गरेको हो। बढ़ी शुल्क लिने प्रयोगशालाहरूलाई परीक्षणको सूचीबाट हटाइने पनि मन्त्रालयले सूचनामा उल्लेख गरेको छ। पीसीआर परीक्षणका लागि सरकारी प्रयोगशालामा 1,000 र निजी प्रयोगशालामा 2,000 रूपियाँ शुल्क तोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई बहिरंग सेवा बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले सबै अस्पतालहरूलाई हिजो पत्र लेख्दै कोविड 19 को दोस्रो लहर बढ़ेकाले उपचारको व्यवस्थापनका लागि हाललाई बहिरंग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सुचारू राख्न निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन तथा यसअघि लामो विधामा बसेका कर्मचारीलाई तुरन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्न समेत निर्देशन दिएको छ। मन्त्रालयले कार्यरत जनशक्तिमध्ये 50% जनशक्तिको आलो पालो निर्धारण गरी सेवा सुचारू गर्न निर्देशन दिएको छ। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले कोविड विरूद्धको प्रतिकार र आरोग्य प्राप्तिका लागि सुदृढ़ क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल, अफगानिस्तान, बंगलादेश, चीन, पाकिस्तान र श्रीलंका विदेश मन्त्री सम्मिलित सम्मेलनलाई हिजो भर्चुअल सम्बोधन गर्नुहुँदै परराष्ट्र मन्त्री गेवालीले कोविड 19 थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनरुत्थानका निम्ति पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि हुनु आवश्यक रहेकोमा जोड़ दिनुभयो। सम्मेलनका क्रममा चीनको राज्य परिषदका सदस्य एवं विदेश मन्त्री वाङ यीले कोरोना विरूद्ध नेपालको राष्ट्रिय लड़ाईमा चिनिया युआन 50 लाख रूपियाँ 50 लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदान स्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले हिजो साँझ जानकारी दिएको छ। नेकपा माओवादी केन्द्रले कोरोना विरूद्धको लड़ाईलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानकर्षण गराएको छ। माओवादी केन्द्रको हिजो बसेको स्थायी कमिटिको बैठकले एकीकृत रूपमा कोरोना विरूद्ध लड़नु जरूरी रहेको र निषेधाज्ञाका कारण समस्यामा पर्ने वर्ग र समुदायलाई विशेष राहत दिन आग्रह गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अक्सिजन आईसीयू भेन्टिलेटर र आइसोलेसन सेन्टरको व्यवस्था गर्न र स्वास्थ्य सामग्रीको जोहो गरी नागरिकलाई राहतको प्रबन्ध गर्न पनि अनुरोध गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो। माओवादी केन्द्रका सबै समितिमा अब 35% महिला, 15% दलित र युवाको प्रतिनिधित्व 20% हुने प्रस्ताव स्थायी कमिटिमा पेश गरिएको उहाँले बताउनुभयो। जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरूबीच मुलुकको पछिल्लो राजनैतिक अवस्था र निकासको उपायका विषयमा हिजो छलफल भएको छ। पार्टी कार्यालय बालकुमारीमा पार्टीका पदाधिकारी बीच समसामयिक राजनैतिक परिस्थितिले पार्टीले खेल्न सक्ने भूमिकामा केन्द्रित रही छलफल भए पनि कुनै ठोस निर्णय र निष्कर्षमा भने पुगिन सकिएको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिनुभयो। कर्णाली प्रदेश सभाको हिजोको बैठकमा दुईवटा विधेयक प्रस्तुत गरिएको छ। बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2077 र सामाजिक विकास मन्त्री विमला केसीले पर्वतीय विकास तथा प्रविधि विश्वविद्यालय स्थापना सम्बन्धी सञ्चालन गर्न बनेको विधेयक 2076 सैद्धान्तिक छलफलका लागि प्रस्तुत गर्नुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पतालहरूलाई सर्वसाधारण मैत्री बनाउन निर्देशन दिनुभएको छ। काठमाडौँका सरकारी अस्पतालका प्रमुखहरूसँगको हिजोको बैठकमा उप प्रधानमन्त्री पोखरेलले सरकारी अस्पतालहरूलाई जनता मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। वीरगंज महानगरपालिका र लायन्स क्लब इन्टरनेशनलको साझेदारीमा वीरगंजमा कोरोना संक्रमितको जीवन रक्षाका लागि हिजो निशुल्क अक्सिजन बैंकको स्थापना गरिएको छ। वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले कोविड संक्रमित भई होम आइसोलेसनमा उपचार गराइरहनुभएका नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने अक्सिजन औषधि र त्यसमा लाग्ने किट समेत अक्सिजन बैंकबाट निशुल्क रूपमा वितरण गरिने त्यस क्रममा जानकारी दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले विश्वविद्यालयहरूले दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा जोड़ दिनुपर्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई हिजो चितवनको रामपुरमा सम्बोधन गर्दै बताउनु भएको छ। दीक्षान्त समारोहमा 1257 विद्यार्थी भर्चुअल माध्यमबाट दीक्षित भएका छन्। निर्वाचन आयोगले आगामी जेठ 6 गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन कार्यविधि 2078 आर्थिक तर्फको तयार पारेको छ। र गोङ्गोबु स्थित नयाँ बस पार्कमा घर फर्कने यात्रुहरूको भीड़ अत्यधिक बढ़ेको छ। भोलि बिहानदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरिएसँगै जानेहरूको संख्यामा अत्यधिक वृद्धि भएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद प्राजुलीले दुई दिन यात्रुलाई घर जान समय दिएको बताउनु भएसँगै नयाँ बस पार्क सहित विभिन्न बस पार्कहरूमा घुइँचो लागेको छ। ट्राफिक प्रहरी महाशाखाले यसबीचमा झण्डै 5,00,000 मानिसले काठमाडौँ छाडेको अनुमान गरेको छ। नयाँ बस पार्कबाट हाल देशभरका 65 भन्दा बढ़ी जिल्लामा सार्वजनिक यातायात ओहोर दोहोर गर्दै आएका छन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।